तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो आइतबार वैशाख 4 गते 2026। विषय भगवान स्वर्ण पाठ हितोपदेश परमप्रभुको नाम एउटा दृढ किल्ला जय हो। धर्मीहरू यसभित्र कुद्छन् र सुरक्षित रहन्छन्। उत्तरदायी पढाइ व्यवस्था। अब यदि तिमीहरू आज मैले बताएको परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञाहरू पालन गर्न होसियार भयो। यदि तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको आज्ञा पालन गर्यौ भने यी सबै आशीर्वाद तिमीहरूमाथि लाग्नेछन् र यी सब तिमीहरूका हुनेछन्। सहरमा र गाउँ बस्तीमा परमप्रभुले तिमीहरूलाई आशिष दिनुहुनेछ। परमप्रभुले तिमीहरूका धेरै नानीहरू होस् भनी आशिष दिनुहुनेछ। परमप्रभुले तिमीहरूको भूमिमाथि आशिष दिनुहुनेछ जसले गर्दा उब्जाउ बेसी हुनेछ। परमप्रभुले तिमीहरूका पशुहरूलाई आशिष दिनुहुनेछ र ती पशुहरूले धेरै बच्चाहरू जन्माउनेछन्। परमप्रभुले तिमीहरूको डालाहरू र पिठो मुस्ने आहारमाथि आशीर्वाद दिनुहुनेछ अनि सधैँ खाद्य पदार्थले भर्नुहुनेछ। परमप्रभुले तिमीहरूलाई सदा सर्वदा तथा तिमीहरूले जे गर्छौ प्रत्येक चिजमा आशिष दिनुहुनेछ। यदि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरलाई अनुसरण गर्छौ अनि उहाँको आदेशहरू पालन गर्छौ भने परमप्रभुले तिमीहरूलाई उहाँका विशेष पवित्र मानिसहरू बनाउनुहुनेछ। पाठ सेरमन बाइबलबाट भजन संग्रह। हे परमप्रभु, जसरी एउटा हरिण खोलाको पानी पिउन तिर्खाएको हुन्छ त्यसरी नै मेरो आत्मा तपाईँको लागि तिर्खाएको हुन्छ। परमप्रभु, मेरो प्राण जीवित परमेश्वरको लागि तिर्खाउँछ। म उहाँलाई भेटन कहिले जान सक्छु? मेरो शत्रुले निरन्तर मलाई ठट्योली बनाएको छ। ऊ भन्छ, तेरो परमेश्वर कहाँ छ? ऊ तिमीलाई बचाउन आउँछ। म उदास र दुखी भए पासु मेरो रात दिनको खाद्य बनिएको छ जो मेरो आँखाबाट झर्छ। प्रत्येक दिन परमप्रभुले आफ्नो स्नेहपूर्ण करुणा देखाउनुहुन्छ अनि प्रत्येक रात म प्रशंसा मेरो जीवित परमेश्वरका लागि प्रार्थना गर्ने थिए। मैले यति उदास किन हुन पर्छ? किन मैले यति विरक्तिनु पर्छ? मैले परमेश्वरको सहायताको निम्ति अपेक्षा गर्नुपर्छ। म फेरि उहाँको प्रशंसा गर्ने मौका अझै पाउनेछु। उहाँले मेरो रक्षा गर्नुहुनेछ। हामी उहाँसँगै बाँच्छौँ। उत्पत्ति। त्यहाँ एउटा जेलखाना थियो अनि त्यसमा राजाका शत्रुहरूलाई राखिन्थ्यो। पोतिफरले युसुफलाई त्यही जेलखानामा राख्थ्यो अनि युसुफ त्यही बसिरह्यो। तर परमप्रभु युसुफ सिद्ध हुनुहुन्थ्यो। उहाँ सन्देह उसम दयालु हुनुहुन्थ्यो। उत्पत्ति। दुई वर्षपछि फिरुनले एउटा सपना देख्यो। तब त्यो दाखरस पुर्याउने सेवकले युसुफलाई सम्झिए अनि फिरुनलाई भने, हामी सिद जेलखानामा एकजना हिब्रू मानिस थियो र ती सपनाहरूको विषयमा उनले हामीलाई व्याख्या गर्यो। यसर्थ युसुफलाई फिरुनले जेलखानबाट झिकायो र अगरक्षकहरूले उसलाई लगत्तै जेलखानबाट ल्याए। फिरुनले युसुफलाई भन्यो, मैले थाहा पाए कसैले तिमीलाई आफ्नो सपना बताए तिमी त्यसको बारेमा व्याख्या दिन सक्छौ भने। मैले पनि एउटा सपना देखेको छु अनि त्यस सपनाको विषयमा बताउन यहाँ कसैले व्याख्या गर्न सकेनन्। युसुफले उत्तर दिए, म त व्याख्या दिन सक्दिन तर हुन सक्छ परमेश्वरले तिमीलाई सपनाको विषयमा बताउनु हुनेछ। तब युसुफले फिरौनलाई भन्यो, ती दुवै सपनाहरू एउटै विषयका हुन्। परमेश्वरले अब चाँडै के घट्न लागेको छ त्यस विषयमा भनिरहनु भएको छ। फिरौन र तिनका सबै पदाधिकारीहरूलाई यो योजना राम्रो लाग्यो। त्यसपछि उनले तिनका सबै पदाधिकारीहरूलाई सोधे, के परमेश्वरको आत्मा त्यो व्यक्तिभित्र रहेको कुनै व्यक्ति हामी भेट्न सक्छौ? सक्दैनौ। यसर्थ फिरौनले युसुफलाई भने, जब परमेश्वरले तिमीलाई यी सबै कुराहरू बुझ्ने बनाउनु भयो, यस ठाउँमा तिमी जस्तो ज्ञानी तथा बुद्धिमानी कोही पनि छैन। तिमी नै एकजना हो जो यस देशको राज्यपाल हुन सक्ने, अनि मेरा सबै मानिसहरूले तिम्रो कुरा सुन्नेछन्। तिमी जे भन्छौ आज्ञा पालन गर्नेछन्। निम्न प्रश्नहरूका मलाई उत्तर देऊ, जो मानिस पूर्वबाट आइरहेको छ उसलाई कसले जगायो? धार्मिकता उसँग हिँड्दछ, उसले आफ्नो तरवार चलाउँछ र जातिहरू परास्त गर्छ। कसले यी कुराहरू हुने गरायो? कसले यो गर्यो? कसले प्रारम्भदेखि सारा मानिसहरूलाई बोलायो? म परमप्रभुले यी कुराहरू गरे। म परमप्रभु नै प्रथम मानिस हो। अनि जब पृथ्वीमा सारा थोकहरू समाप्त हुन्छन् म यहाँ हुनेछु। परमप्रभु भन्नुहुन्छ, तिमी इसरायल मेरो दास हो। याकुब मैले तिमीलाई रोजे। तिमी अब्राहम परिवारका हो, अनि म अब्राहमलाई प्रेम गर्दछु। तिमी टाढा देशमा थियो, तर म तिमी कहाँ पुगे मैले तिमीलाई त्यो टाढा ठाउँबाट बोलाए। मैले भने, तिमी मेरो दास हो, तिमीलाई रोजे, अनि मैले तिमीलाई रद्द गरिन। सुर्ता नगर, म तिमी सिधै छु। नडरौ, म तिम्रै परमेश्वर हो। म तिमीलाई बलियो बनाउनेछु। म तिमीलाई सहायता दिनेछु। म तिमीलाई मेरो धार्मिकताको दाहिने हातले सम्हाल्नेछु। म परमप्रभु तिम्रो परमेश्वर हो। मैले तिम्रो दाहिने हात समातिरहेको छु, अनि म तिमीलाई भन्दछु, नडराऊ, म तिम्रो साथमा हुनेछु। मर्कुस। येशु ख्रीष्ट परमेश्वरको पुत्रको सुसमाचार अग्मवक्ता यसैयाहले भनेका घटनाबाटै आरम्भ हुन्छ। त्यस साँझमा जब सूर्य अस्तायो, मानिसहरूले अनेकौं रोगीहरूलाई येशु कहाँ ल्याए। तिनीहरूले भूत लागेकाहरूलाई पनि ल्याए। सहरका सारा मानिसहरू घरको रोकामा भेला भएका थिए। येशुले बेग्ला बेग्लै रोग लागेकाहरू ससबैलाई निको पार्नुभयो। तर येशुले भूतहरूलाई बोल्न दिनु भएन, किनभने भूतहरूले उहाँको हुनुहुन्छ भनेर जान्दथ्यो। युहन्ना। निस्तार जान हुनुभन्दा छ दिन अघि येशु बेथानी तर्फ जानुभयो। बेथानी त्यो सहर थियो जहाँ लाजरस बस्थे। लाजरस येशुले मृत्युबाट उठाएका मानिस हुन्। तिनीहरूमा कोही मानिसहरू ग्रीकका पनि थिए। तिनीहरू कोही ती मानिसहरू थिए जो यरुसलेममा निस्तार चाडमा आएका थिए। येशुले तिनीहरूलाई भन्नुभयो, मानिसको पुत्रलाई महिमा ग्रहण गर्ने बेला आइपुग्यो। जसले मेरो सेवा गर्दछ उसले मलाई पछ्याउनु नै पर्छ। तब मात्र मेरा सेवक म जहाँ जहाँ हुँदछु त्यतै म सँग हुँदछ। मेरो पिताले तिनीहरूलाई सम्मान दिनुहुनेछ जसले मेरो सेवा गर्छन्। हे पिता, तपाईँको नामको महिमा प्रदान गराउनुहोस्, तब स्वर्गबाट एउटा आवाज आयो, मैले त्यो नाउँमा महिमा ल्याएको छु अनि म फेरि महिमा ल्याउनेछु। उभिरहेका मानिसहरूको बीच त्यो आवाज सुने। ती मानिसहरूले त्यसलाई मेघ गर्छन् भने, तर अरू मानिसहरूले भने स्वर्गदूत उहाँसँग बोले। येशूले मानिसहरूलाई भन्नुभयो, त्यो आवाज तिमीहरूको लागि हो, मेरो लागि होइन। युहन्ना फिलिपले येशूलाई भने, प्रभु हामीलाई पिता देखाइदिनुहोस्, त्यही हामीलाई पर्याप्त हुनेछ। येशूले जवाफ दिनुभयो, फिलिप धेरै समयदेखि म तिमीहरूसँगै छु र पनि मलाई चिन्दिनौ भन्छ। जसले मलाई देखेको छ उसले मेरो पितालाई पनि देखेको छ। यसर्थ तिमी कसरी भन्छौ हामीलाई पिता देखाउनुहोस्? के तिमीहरू विश्वास गर्छौ कि म पिताभित्र छु र पिता मभित्र हुनुहुन्छ भनेर? जुन कुराहरू मैले भने त्यो मबाट आएको होइन। पिता मभित्र बाँच्नुहुन्छ अनि उहाँले आफ्नो काम आफै गर्नुहुन्छ। मैले पहिले भनिसके कि विश्वास गर, ममा पिता र पितामा म हुन्छु, अथवा मैले गरेको कामहरूको कारणले गर्दा पनि विश्वास गर। म तिमीहरूलाई सत्य भन्छु, जसले ममा विश्वास गर्छ उसले पनि त्यस्तै काम गर्नेछ जो म गर्छु। उसले वास्तवमा त्यो भन्दा पनि महान काम गर्नेछ, किनभने म पिता कहाँ गइरहेछु अनि मेरो नाममा केही पनि माग्यो भने म त्यो तिमीहरूको लागि गरिदिनेछु। तब पिताको महिमा पुत्रको माध्यमबाट देखिनेछ। कोरिन्थी परमेश्वरले एकपल्ट भन्नुभएको थियो, अन्धकारबाट ज्योति चम्कनेछ, अनि उहाँ तिनै परमेश्वर हुनुहुन्छ जसले हाम्रो हृदयमा आफ्नो ज्योति प्रकाशित हुन दिनुभयो। ख्रिस्टको अनुहारमा परमेश्वरको महिमा झल्काएर उहाँले हामीलाई प्रकाश दिनुभयो। म क्रिस्टियन साइन्सर टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य जीवन सत्य र प्रेम सर्वशक्तिमान र सदा उपस्थित छन्। जब मानिस परमेश्वरद्वारा शासित हुन्छ जो सदा वर्तमान मन हो जसले सबै कुरा बुझ्दछ, मानिसलाई थाहा हुन्छ कि परमेश्वरसँग सबै कुरा सम्भव छ। बिरामीहरूलाई निको पार्ने यो जीवित सत्यको एकमात्र बाटो ख्रिस्त येशूले सिकाउनु भएको र प्रदर्शन गर्नुभएको दिव्य मनको विज्ञानमा पाइन्छ। प्रश्न, म कसरी क्रिस्टियन विज्ञानको बुझाइमा सबैभन्दा छिटो प्रगति गर्न सक्छु? उत्तर, अक्षरको राम्ररी अध्ययन गर्नुहोस् र आत्मालाई आत्मसात गर्नुहोस्। क्रिस्टियन विज्ञानको दिव्य सिद्धान्त पालना गर्नुहोस् र बुद्धि सत्य र प्रेममा दृढतापूर्वक रहँदै परमेश्वरको आदेश पालना गर्नुहोस्। मनको विज्ञानमा तपाईँले चाँडै नै यो कुरा पत्ता लगाउनुहुनेछ कि त्रुटिले त्रुटिलाई नष्ट गर्न सक्दैन। तपाईँले यो पनि सिक्नुहुनेछ कि विज्ञानमा एक नश्वरबाट अर्कोमा खराब सुझावहरूको स्थानान्तरण हुँदैन, किनकि त्यहाँ केवल एक मन छ र यो सदा उपस्थित सर्वशक्तिमान मन मानिसद्वारा प्रतिबिम्बित हुन्छ र सम्पूर्ण ब्रह्माण्डलाई शासन गर्दछ। तपाईँले सिक्नुहुनेछ कि क्रिस्टियन विज्ञानमा पहिलो कर्तव्य भनेको परमेश्वरको आज्ञा पालन गर्नु, एउटा मन हुनु र अर्कोलाई आफूलाई जस्तै प्रेम गर्नु हो। हामी सबैले सिक्नुपर्छ कि जीवन परमेश्वर हो। आफैलाई सोध्नुहोस् कि म सर्वोच्च भलाइको नजिक पुग्ने जीवन बिताइरहेकी छु कि म सत्य र प्रेमको उपचार शक्ति प्रदर्शन गर्दैछु। यदि त्यसो हो भने बाटो पूर्ण दिनसम्म उज्यालो हुँदै जानेछ। तपाईँको फलले परमेश्वरको बुझाइले मानिसलाई के ल्याउँछ भनेर प्रमाणित गर्नेछ। आफूलाई पापभन्दा श्रेष्ठ ठान्नु, किनकि परमेश्वरले तपाईँलाई पापभन्दा श्रेष्ठ बनाउनु भएको छ र मानिसलाई शासन गर्नुहुन्छ। साँचो बुद्धि हो। पापसँग डराउनु भनेको प्रेमको शक्ति र परमेश्वरसँग मानिसको सम्बन्धमा रहेको दिव्य विज्ञानलाई गलत बुझ्नु हो। उहाँको सरकारमा शङ्का गर्नु र उहाँको सर्वशक्तिमान हेरचाहमा अविश्वास गर्नु, रोग र मृत्यु भन्दा आफूलाई श्रेष्ठ ठान्नु उत्तिकै बुद्धिमानी हो र दिव्य विज्ञान अनुसार हो। तिनीहरूसँग डराउनु असम्भव छ। जब तपाईँ पूर्ण रूपमा परमेश्वरलाई बुझ्नुहुन्छ र जान्नुहुन्छ कि तिनीहरू उहाँको सृष्टिको भाग हुनन्, जबसम्म कुनै बिरामीलाई सत्यले सही रूपमा भेट्दैन र निष्पक्ष रूपमा पराजित गर्दैन, बिरामीलाई कहिले जित्न सकिँदैन। यदि परमेश्वरले बिरामीलाई निको पार्नुहुन्न भने तिनीहरू निको हुँदैनन्, किनकि कुनै पनि कम शक्ति अनन्त सर्वशक्तिको बराबर हुँदैन। तर परमेश्वर सत्य जीवन प्रेम धर्मीहरूको प्रार्थना मार्फत बिरामीलाई निको पार्नुहुन्छ। प्रार्थना गर्नुको उद्देश्य के हो? कि हामी आफूलाई राम्रो बनाउनको लागि प्रार्थना गर्छौँ वा हामीलाई सुन्नेहरूलाई फाइदा पुर्याउन, अनन्तलाई ज्ञान दिनको लागि वा मानिसहरूबाट सुनाइयोस् भनेर? कि हामी प्रार्थना गरेर लाभान्वित हुन्छौँ? हो, धार्मिकताको भोकले निस्कने इच्छा हाम्रा पिताबाट आशिषित हुन्छ र यो हामी कहाँ व्यर्थ फर्किँदैन। यदि हामी गोप्य रूपमा हामीले मागेका सबै कुराहरू पूरा गर्न चाहँदैनौँ र खुला रूपमा प्रयासरत छैनौँ भने हाम्रा प्रार्थनाहरू व्यर्थ पुनरावृत्तिहरू हुन्, जस्तै मूर्ति पूजकहरूले प्रयोग गर्छन्। यदि हाम्रा बिन्तीहरू इमान्दार छन् भने हामी जे माग्छौँ त्यसको लागि परिश्रम गर्छौँ र हाम्रा पिता जसले गोप्य रूपमा देख्नुहुन्छ उहाँले हामीलाई खुलेआम इनाम दिनुहुनेछ। के हाम्रा इच्छाहरूको सार्वजनिक अभिव्यक्तिले मात्र तिनीहरूलाई बढाउन सक्छ? के हामी विचारहरू भन्दा शब्दहरूद्वारा सर्वशक्तिमान कान छिटो प्राप्त गर्छौँ? प्रार्थना निष्कपट भए पनि हामीले उहाँलाई वा हाम्रा साथीहरूलाई यसको बारेमा भन्नु अघि नै परमेश्वरलाई हाम्रो आवश्यकता थाहा हुन्छ। यदि हामीले इमानदारीपूर्वक चुपचाप र नम्रतापूर्वक इच्छालाई कदर गर्छौँ भने परमेश्वरले यसलाई आशीर्वाद दिनुहुनेछ र हामीले शब्दहरूको बाढीले हाम्रा वास्तविक इच्छाहरूलाई ओझेलमा पार्ने जोखिम कम गर्नेछ। क्रिस्चियन विज्ञानको प्रभाव त्यति धेरै देखिँदैन जति महसुस गरिन्छ। यो सत्यको स्थिर सानो आवाज हो जुन आफैले उच्चारण गरिरहेको हुन्छ। हामी या त यो उच्चारणबाट टाढा जाँदैछौँ या हामी यसलाई सुन्दै माथि जाँदैछौँ। जबसम्म मानिसको सामञ्जस्य र अमरता स्पष्ट हुँदै गइरहेको छैन तबसम्म हामीले परमेश्वरको वास्तविक विचार प्राप्त गरिरहेका छैनौँ र शरीरले यसलाई के नियन्त्रण गर्छ भनेर प्रतिबिम्बित गर्नेछ। चाहे त्यो सत्य होस् वा त्रुटि, समझ होस् वा विश्वास, आत्मा होस् वा पदार्थ। त्यसकारण अब उहाँसँग परिचित हुनुहोस् र शान्तिमा रहनुहोस्। सतर्क, संयमी र सतर्क रहनुहोस्। बाटो सिधा र साँघुरो छ। जसले परमेश्वर मात्र जीवन हुनुहुन्छ भन्ने बुझाइमा पुर्याउँछ यो शरीरसँगको युद्ध हो जसमा हामीले पाप रोग र मृत्युलाई जित्नु पर्छ। या त यहाँ होस् वा पछि, निश्चित रूपमा हामी आत्माको लक्ष्य वा परमेश्वरमा जीवनमा पुग्न सक्नु अघि सही तरिकाले बाँच्ने उद्देश्य र प्रेरणा अहिले नै प्राप्त गर्न सकिन्छ। यो बिन्दु जित्यो। तपाईँले जसरी सुरु गर्नुपर्छ त्यस्तै सुरु गर्नुभएको छ। तपाईँले क्रिस्टियन विज्ञानको गणना तालिकाबाट सुरु गर्नुभएको छ र गलत मनसाय बाहेक अरू केहीले तपाईँको प्रगतिलाई बाधा पुर्याउन सक्दैन। साँचो मनसायका साथ काम गर्ने र प्रार्थना गर्ने हो भने तपाईँको पिताले बाटो खोल्नुहुनेछ। तिमीहरूलाई सत्य पालन नगर्न कसले बाधा पुर्यायो? जब नश्वरहरूले एकभन्दा बढी मन एकभन्दा बढी ईश्वर छन् भन्ने भ्रम त्याग्छन् तब परमेश्वरको स्वरूपमा मानिस देखा पर्नेछ र यो अनन्त मानिसले त्यो स्वरूपमा कुनै भौतिक तत्त्व समावेश गर्ने छैन। भौतिक सैद्धान्तिक जीवन आधार अस्तित्वको गलत बुझाइको रूपमा पाइन्छ। मानिसको आध्यात्मिक र दिव्य सिद्धान्त मानव विचारमा देखा पर्दछ र यसलाई जहाँ सानो बच्चा थियो नयाँ पुरानो विचारको जन्म अस्तित्वको आध्यात्मिक भावना र जीवनमा के समावेश छ भन्ने कुरामा पनि डोर्याउँछ। यसरी सम्पूर्ण पृथ्वी सत्यद्वारा प्रकाशको पंखहरूमा रूपान्तरित हुनेछ त्रुटिको अन्धकारलाई पछ्याउँदै। मानव विचारले आफूलाई स्वलाको भौतिकता र बन्धनबाट मुक्त गर्नुपर्छ। ईश्वरीय सिद्धान्त र विचारले आध्यात्मिक सद्भाव गठन गर्दछ। स्वर्ग र अनन्तता सत्यको ब्रह्माण्डमा पदार्थ अज्ञात छ। त्यहाँ त्रुटिको कुनै पनि अनुमान प्रवेश गर्दैन। ईश्वरीय विज्ञान परमेश्वरको वचन त्रुटिको अनुहारमा रहेको अन्धकारलाई भन्छ। परमेश्वर सर्वमा सबै हुनुहुन्छ र सदा वर्तमान प्रेमको प्रकाशले ब्रह्माण्डलाई उज्यालो पार्छ। त्यसैले अनन्त आश्चर्य त्यो अनन्त अन्तरिक्ष परमेश्वरका विचारहरूले भरिएको छ। उहाँलाई अनगिन्ती आध्यात्मिक रूपहरूमा प्रतिबिम्बित गर्दछ। मानिस र उसको निर्माता दिव्य विज्ञानमा सम्बन्धित छन् र वास्तविक चेतना केवल ईश्वरका कुराहरूको बारेमा जानकार छ। मम्मी म्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम। न त दुश्मनी वा न केवल व्यक्तिगत अनुनोकले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक ईसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन हेर्नु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नु पर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।